यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा सदस्य समानुपातिक तर्फको समेत मतगणना सम्पन्न, 6 दलले राष्ट्रिय पार्टीको मान्यता पाउने, नयाँ सरकार चैतको दोस्रो सातासम्ममा गठन हुने अनुमान, काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानको वायु प्रदूषणमा भोलिबाट क्रमिक सुधार आउने मौसम पूर्वानुमान महाशाखाद्वारा जानकारी, मध्य एसियामा रहेका नेपालीहरूको सुरक्षाका लागि सरकारले आवश्यक तयारी गरेको परराष्ट्र मन्त्री बालानन्द शर्माको भनाई, राष्ट्रसंघ महासभाद्वारा नेपालको प्रस्तावमा अप्रिल 15 अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने घोषणा, र खाड़ीबाट तेल ढुवानी हुने हर्मुज समुद्री मार्गमा इरानको अवरोध कायमै।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक तर्फ मतगणना सकिएसँगै 6 राष्ट्रिय दलको मान्यता पाउने भएका छन्। यही फागुन 21 गते सम्पन्न निर्वाचनमा समानुपातिक प्रणालीतर्फ संयुक्त निर्वाचन चिन्ह सहित कुल 57 दलले भाग लिएकोमा 6 संसदमा प्रवेशका लागि ल्याउनु पर्ने 3% मत प्राप्त गरेका छन्। समानुपातिक तर्फ 1,08,30,815 मत गणना भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टी 51,81,303 मत सहित पहिलो भएको निर्वाचन आयोगले जनाएको छ। यस्तै नेपाली कंग्रेसले 17,58,903, नेपाल कम्युनिष्ट पार्टी एमाले 14,55,669, नेपाली कम्युनिष्ट पार्टी नेकपाले 8,11,393, श्रम संस्कृति पार्टीले 3,85,852 र राष्ट्रिय प्रजातन्त्र पार्टीले 3,30,649 मत प्राप्त गरेको आयोगले जनाएको छ। समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत खसेको मतमध्ये कुल सदर मतको कम्तीमा 3% मत प्राप्त गरेका दललाई मात्रै सीट बाँडफाँड गरिने व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ। सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानि दललाई मत दिने र प्रत्येक दलले प्राप्त गरेको कुल मत संख्याको अनुपातमा त्यस्तो दलको तर्फबाट प्रतिनिधित्व गर्ने उम्मेद्वार प्रतिनिधि सभाको सदस्यमा निर्वाचित हुने कानूनी व्यवस्था रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिनुभयो। प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएसँगै अब नयाँ सरकार कहिलेसम्म बनिसक्ला भन्ने आम चासो देखिएको छ। तर सरकार गठनको प्रक्रिया शुरू हुनु अघि अझै पूरा गर्नुपर्ने केही कानूनी तथा प्राविधिक प्रक्रिया बाँकी रहेकाले चैतको दोस्रो हप्तासम्ममा नयाँ सरकार गठन हुन सक्ने आकलन गरिएको छ। सहकर्मी सरिता खनालको रिपोर्ट।
प्रतिनिधि सभाको प्रत्यक्षतर्फका 165 सीट मध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले 125 सीट जितेको छ भने समानुपातिक तर्फ पनि सबैभन्दा धेरै 51,39,235 मत प्राप्त गरेको छ। समानुपातिक मतगणना सम्पन्न भएसँगै निर्वाचन आयोगले समानुपातिक तर्फ दलहरूले प्राप्त गर्ने सीट संख्या निर्धारणको प्रक्रिया शुरू गरेको छ। आयोगले दलहरूले पाएको मतका आधारमा अन्तिम सीट संख्या निर्धारण गर्नेछ। सोही आधारमा आयोगले सम्बन्धित राजनैतिक दलहरूलाई समानुपातिक तर्फ बन्द सूचीमा रहेका उम्मेद्वारहरूको नामावली उपलब्ध गराउन सूचना दिनेछ। उक्त सूचनापछि राजनैतिक दलहरूले बुझाएको बन्द सूचीबाट महिला, दलित, जनजाति, मधेसी, खस आर्य लगायत विभिन्न समुदायको सहभागिता संविधान अनुसार सुनिश्चित गरी प्रतिनिधि सभा सदस्यहरू छनौट हुनेछन्। यी सबै प्रक्रिया पूरा गरी निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको पूर्ण विवरण सहितको प्रतिवेदन तयार पारेर राष्ट्रपति समक्ष बुझाएपछि मात्रै निर्वाचनको सम्पूर्ण प्रक्रिया सम्पन्न हुन्छ। त्यसपछि शुरू हुन्छ नयाँ सरकार गठन को प्रक्रिया सरकार गठनको प्रक्रिया शुरू हुनु अघि अझै पूरा गर्नुपर्ने केही कानूनी तथा प्राविधिक प्रक्रिया बाँकी रहेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसी बताउनुहुन्छ।
समानुपातिक तर्फको पनि मतगणना सम्पन्न भएको छ, तथापि केही प्रक्रियागत कामहरू बाँकी छ। सम्बन्धित निर्वाचन क्षेत्रबाट ती गणना सम्बन्धी विवरण चाहिँ भेरिफाई गरेर पठाउनु पर्छ निर्वाचन आयोगमा। त्यो प्राप्त हुने क्रम र हामीले यता प्रविष्टि गर्ने क्रम जारी छ। 165 निर्वाचन क्षेत्रबाट विवरण प्रविष्टि गरिसकेपछि हामीले टोटल भ्यालिड भोट, इनभ्यालिड भोट र टोटल खसेको भोटको यकिन गर्छौ। कानूनमा भएको व्यवस्था भयो 3% भन्दा बढी मत ल्याउने दलहरू एकातिर र 3% भन्दा कम ल्याउने दलहरूको भोटलाई अर्कोतिर गरिसकेपछि थ्रेस होल्ड नकटाउने दलहरू सिट बाँडफाँडमा सामेल हुँदैनन् भने 3% कटाउने दलहरूको भोटलाई 100% मानेर हामीले सिट बाँडफाँडको होमवर्क गर्छौ र आयोगको निर्णय बमोजिम हामीले राजनीतिक दलहरूलाई कानूनमा भएको व्यवस्था बमोजिम यो क्लस्टरबाट यतिजना उम्मेद्वारहरू सिफारिस गरेर पठाउनु भनेर हामी पत्रकार गर्छौ। तोकिएको मितिभित्र सम्बन्धित दलले पहिले नै पेश गरेको बन्द सूचीबाट प्राथमिकताको आधारमा तोकिएको क्लस्टरबाट उम्मेद्वारहरूको सिफारिस गर्नुहुन्छ। सिफारिस बमोजिम निर्वाचन आयोगमा रुजु गर्छौ। रुजु गरिसकेपछि उहाँहरूलाई प्रमाण पत्र वितरण गर्ने काम हुन्छ। अन्तिम हामीले समानुपातिक र प्रत्यक्षतर्फको सबै परिणाम प्रतिवेदन सहित राष्ट्रपति समक्ष पेश गर्छौ।
निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन 2082 अन्तिम परिणाम घोषणा गरेपछि नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया तत्काल शुरू हुन्छ। संविधानको धारा 76(1) अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ। सरकार गठनको प्रक्रियामा बहुमत प्राप्त दलले संसदीय दलको नेता चयन गरेपछि राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक प्रक्रिया अघि बढ्नेछ। प्रतिनिधि सभा निर्वाचनको पूर्ण विवरण सहितको प्रतिवेदन तयार पारेर राष्ट्रपति समक्ष बुझाउन लगभग चैतको पहिलो सातासम्मको समय लाग्ने निर्वाचन आयोगले जनाएको छ। पुनः आयोगका सहायक प्रवक्ता कुल बहादुर जीसी।
सिट बाँडफाँड गरिसकेपछि आयोगको निर्णय पछि समानुपातिक तर्फको निर्वाचन अधिकृत कार्यालयबाट सम्बन्धित दललाई पत्रचार गर्छौं। यसो गर्दा चैतको पहिलो हप्ताभित्र यी सबै काम सम्पन्न हुन्छन् भन्ने हाम्रो मोटामोटी अनुमान छ। हामी त्यही तयारीमा लागेको छौँ। हामीले होमवर्क गर्ने, पत्रचार गर्ने अनि दलहरूले फेरि निर्णय गरेर आयोगमा पठाउने अनि आयोगले ती विवरणमा त्यो रुजु गर्ने, त्रुटिहरू भएमा फेरि सच्याउने गर्दाखेरि केही समय चाहिँ लिन सक्छ।
संविधानको धारा 76(1) उपधारा 8 प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अन्तिम परिणाम घोषणा भएको मितिबाट 35 दिनभित्र पूरा गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ। तर व्यवहारमा भने यो प्रक्रियाका लागि 35 दिन कुर्नु पर्दैन। निर्वाचन आयोगले नतिजा घोषणा गरेपछि प्रतिनिधि सभामा 2/3 बहुमत नजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुहुनेछ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौं।
सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा अधिकांश युवाहरूले जित हासिल गरेका छन्। त्यसमध्ये 4 जेन्जी उमेर समूहकै सांसद रहनु भएको छ। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
गत भदौ 23 र 24 भएको युवा आन्दोलन पश्चात सम्पन्न निर्वाचनमा धेरै युवाहरूले जीत हात पारेका छन्। प्रत्यक्षतर्फका 165 सीटको अन्तिम नतिजा आउँदा 50 वर्षसम्मका 118 सांसद निर्वाचित भएका छन्। तीमध्ये 12 सांसद त 30 वर्षभित्रका रहेका छन्। 28 वर्षसम्म उमेर समूह अर्थात जेन्जी उमेर समूहका 5 प्रत्यक्ष निर्वाचनमा दलका नेताहरूलाई भारी मतान्तरले पराजित गरेका छन्। युवाहरूको आन्दोलनको म्याण्डेट सुशासन र रोजगारी भएकाले अब बन्ने बलियो सरकारले त्यो अनुभूत हुने गरी काम गर्नुपर्ने बताउनुहुन्छ मकवानपुर क्षेत्र नम्बर 2 निर्वाचित 25 प्रशान्त उप्रेती।
विशेष गरी युवालाई सिपमूलक शिक्षा र तालिमसँग जोड्ने, कृषि पर्यटन उद्यमसँग जोड्ने भनेका छौँ र जेएनजी आन्दोलनकै पनि म्यान्डेट सुशासनसँग जोडिएको हुँदाखेरि त्यो अनुभूत हुने गरी सुशासनहरू कायम गर्ने कुराहरू छ।
नवलपरासी पूर्व 2 निर्वाचित मनिष खनाल र कैलाली क्षेत्र नम्बर 2 निर्वाचित केपी खनाल पनि 26 मात्रै हुनुहुन्छ। त्यस्तै सिराहा क्षेत्र नम्बर 1 निर्वाचित बब्लु गुप्ता र रूपन्देही क्षेत्र नम्बर 2 निर्वाचित सुलभ खरेल पनि 28 हुनुहुन्छ। युवाहरू देशमा रोजगारी नपाएर भौतारी रहनु परेको अवस्थामा युवाहरूकै नेतृत्वमा बन्ने सरकारले युवाका समस्या सम्बोधन गर्ने अपेक्षा धेरैको छ। विकास निर्माणमा हुने ढिलासुस्तीदेखि सार्वजनिक सेवा प्रवाहमा हुने आल्टाले प्रवृत्तिले विगतका सरकारले आलोचना खेप्दै आएको विदितै छ। पुराना संरचना, ऐन कानून र पूर्वाधार कारण युवाका मुद्दालाई सम्बोधन गर्न नसके बाधा बन्ने त्यस्ता संरचना र ऐन कानूनहरू परिवर्तन गर्ने नवनिर्वाचित उप्रेतीको भनाइ छ।
सबै कुरा परिवर्तन भइराखेको सन्दर्भमा पुराना संरचनाहरूले यसमा चाहिँ साथ दिँदैन भने ती संरचनामा पनि कतै न कतै रिस्ट्रक्चर हुन सक्छ।
विगतका सरकारहरूले मुलुकमा सुशासन कायम गर्न र आर्थिक समृद्धिका साथै युवाहरूको श्रमलाई स्वदेशमै प्रयोग गर्न गरेका प्रयासहरू यथेष्ट हुन सकेनन्। फलस्वरूप युवाहरू रोजगारी नपाएर खाडी मुलुक जानुपर्ने बाध्यतादेखि सिपूर्ण शिक्षा गुणस्तरीय स्वास्थ्य नपाएर जीवन बिताउन बाध्य भए। लामो समय अवसरको खोजी गर्दै बसेका तीनै युवाहरूको आन्दोलनको जगमा सम्पन्न निर्वाचनपछि युवाले नै यो मुलुकको नेतृत्व गर्ने निश्चित भएको छ। तर युवाहरूको उल्लेख सहभागिता हुँदैमा रातारात सबै परिवर्तन हुन कठिन छ। विकासका पूर्वाधार दक्ष जनशक्ति स्रोत साधनको उचित व्यवस्थापनका लागि नयाँ सरकारलाई चुनौती हुने देखिन्छ। राष्ट्रिय युवा परिषदमा उपाध्यक्षको भूमिका निभाइसक्नुभएका सुरेन्द्र बस्नेत भने विधिसम्मत रूपमा युवाहरूका मुद्दालाई सम्बोधन गर्न अब बन्ने शक्तिशाली सरकारलाई सुझाव दिनुहुन्छ।
अघिल्लो पुस्तालाई गाली मात्रै गरेर उनीहरू भएको ठाउँमा आफू पुग्ने बित्तिकै समस्या समाधान भइहाल्छ भन्ने ठानियो भने त्यो गल्ती हुन्छ। सुशासनमा र समृद्धिमा र युवाहरूको रोजगारीमा यो सरकारले मुख्य रूपमा ध्यान केन्द्रित गर्नुपर्छ।
त्यसो त सर्वाधिक सीट सहित सबैभन्दा ठूलो पार्टी बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीका रूपमा अघि सारेको झापा क्षेत्र नम्बर 5 निर्वाचित बालेन्द्र शाह आफै पनि युवा हुनुहुन्छ। युवाहरूलाई विभिन्न अवसरबाट वञ्चित गराउने राजनीतिक दलका पाका नेताहरू नै हुन् भन्ने भाष्य निर्माण भइरहेको बेलामा बन्न लागेको युवा नेतृत्वको सरकारले युवाका मुद्दालाई सम्बोधन गर्ने र सदनबाट पनि कानूनहरूमा सुधार गर्ने हो भने कुल जनसंख्याको 43% युवाहरूको माग सम्बोधन हुनेछ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
संयुक्त राष्ट्र संघको महासभाले नेपालको प्रस्तावमा अप्रेल 15 अन्तर्राष्ट्रिय आरोग्य दिवस इन्टरनेशनल वेलनेस डे घोषणा गरेको छ। संयुक्त राष्ट्र संघको महासभाले हिजो नेपालको प्रस्तावलाई चीन भारत लगायत 40 देशले सहप्रस्ताव गरेसँगै अब हरेक वर्ष अप्रेल 15 विश्वभर अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइने भएको छ। परराष्ट्र मन्त्री बालानन्द शर्माले आज परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी प्रायद्वन्द राजनीति र अर्थतन्त्र वरिपरि केन्द्रित बहसहरू भइरहेको वर्तमान समयमा आरोग्यले अन्तर्राष्ट्रिय एजेण्डामा स्थान दिनु अत्यन्त प्रेरणादायी कदम भएको बताउनुभयो।
हाम्रो जस्तो मुलुकले जसले संसारमा कम्युनिटी अफ द नेसन्समा हामी नेपाल भएर उभिनको लागि हामीसँग चाहिँ अन्य शक्ति नभएको बेलामा सौम्य शक्ति नै हाम्रो मुख्य शक्ति हो। संयुक्त राष्ट्र संघले चाहिँ नि आरोग्य दिवसको रूपमा चाहिँ नि स्वीकार्यो र मेम्बर स्टेटहरूलाई चाहिँ यो अभ्यास गर्नु भनेर जुन निर्देशन दियो त्यसले मलाई पनि एकदम सन्तोष भएको छ। हाम्रो हामीसँग भएको सिप हाम्रा ऋषि मुनिहरूले अनेक गरेर आविष्कार गरेर प्रयोगमा ल्याएको विधि आज संसारलाई चिनाउने मौका पायौं र आरोग्यताको हामीले सन्देश दिन सक्यौं। हामीहरू कलेक्टिभली यसमा खुसी हुनुपर्छ जस्तो मलाई लाग्दछ।
मन्त्री शर्माले यो ऐतिहासिक निर्णयले नेपाललाई आरोग्य र आरोग्य पर्यटनको विश्व केन्द्रका रूपमा विकास गर्ने अभियानलाई थप बल पुर्याउने विश्वास व्यक्त गर्नुभयो। परराष्ट्र मन्त्रालय संयुक्त राष्ट्र संघ महाशाखा प्रमुख एवं सहसचिव कृष्ण प्रसाद ढकालले आरोग्य दिवसले स्वास्थ्य भन्नाले केवल रोग नलाग्नु मात्र नभई शारीरिक मानसिक सामाजिक सांस्कृतिक भावनात्मक तथा पर्यावरणीय कल्याण हो भन्ने सन्देश विश्वभर फैलाउने मात्र नभई प्रवर्धन गर्ने लक्ष्य राखेको जानकारी दिनुभयो। नेपालको पहल र प्रस्तावमा अन्तर्राष्ट्रिय दिवस घोषणा भएको यो पहिलो भएकोले पनि यसको ठूलो महत्व रहेको सहसचिव ढकालले बताउनुभयो। जीवन विज्ञानका संस्थापक एलपी भानु शर्मा र रमेश नेपालले लामो समयदेखि पूर्ण स्वास्थ्य र समग्र कल्याणका लागि योग ध्यान र आरोग्यका कार्यक्रमहरू सञ्चालन गर्दै आएको र आरोग्यताका विषयमा निरन्तर पैरवी गर्दै आएका आध्यात्मिक संघ संस्थाहरूलाई आरोग्य दिवस घोषणाले थप ऊर्जा र प्रेरणा प्राप्त हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री बालानन्द शर्माले मध्य एसियामा रहेका नेपालीहरू द्वन्दमा प्रत्यक्ष लक्षित नरहेकाले सुरक्षित रहेको बताउनु भएको छ। परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले मध्य एसियामा रहेका नेपालीहरूको उद्धार एवं सुरक्षाका लागि शुरू गरिएको तथ्याङ्क संकलनमा हालसम्म 83,000 भन्दा बढ़ीले सम्बन्धित नियोगहरूबाट फारम भरेको जानकारी दिनुभयो। मन्त्री शर्माले नेपालीहरूको सुरक्षाका लागि सरकार सबै किसिमको तयारीमा रहेको बताउनुभयो। पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले मध्य एसियामा रहेका नेपालीहरूलाई सुरक्षाका हिसाबले तत्काल उद्धार गरेर स्वदेश ल्याउनुपर्ने अवस्था नरहेको बताउनुभयो। सचिव राईले मध्य एसियामा रहेको नेपाली श्रमिकहरूको सुरक्षाका लागि त्यहाँ श्रमिक पठाउने अन्य मुलुकहरूको समन्वयमा आवश्यक व्यवस्था गरिएको बताउनुभयो। मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्रीले मध्य एसियामा अब विस्तारै अवस्था सहज हुँदै जाने आकलन गरिएको बताउनुभयो। मध्य एसियामा औपचारिक रूपमा करिब 20,00,000 र अनौपचारिक रूपमा 25-30,00,000 नेपाली रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसैबीच नेपाल वायु सेवा निगमले आज राति विशेष उडान मार्फत दुवैको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ। निगमले एक उडान सूचना प्रकाशित गर्दै आज राति 11:15 व्हाइट बडी विमानबाट नेपालमा रोकिएका यात्रु दुवै लैजानेछ भने दुवैबाट काठमाडौँ आउनका लागि रोकिएका यात्रुलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने भएको हो। अमेरिका इरान युद्ध शुरू भए पश्चात रोकिएका यात्रुको उद्धारका लागि निगमले पहिलो पटक दुवैमा विशेष उडान भर्न लागेको निगमका कार्यकारी निर्देशक अमृत मान श्रेष्ठले बताउनुभयो। भोलिदेखि मौसम क्रमिक रूपमा सुधार हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज अपरान्ह जारी गरेको विशेष मौसम बुलेटिन अनुसार भोलिदेखि वायुमण्डलमा मौसमी गतिविधि बढ़दै जाने देखिएको तथा देशका केही ठाउँहरूमा क्षणिक वर्षाको सम्भावना पनि रहेकाले मौसमको हालको अवस्था क्रमिक रूपमा सुधार हुने सम्भावना छ। नेपालको उपल्लो वायुमण्डलमा उच्च चापीय मौसम प्रणाली स्थिर रही न्यूनचापीय प्रणाली सक्रिय हुन नसकेको महाशाखाले जनाएको छ। वायुमण्डलको तल्लो तहमा न्यूनचापीय गतिविधि बढ़न नसकेको कारणले पर्याप्त वर्षा हुन नसकी प्रदूषण वायुमण्डलको तल्लो तहमै संचित भएर रहँदा केही दिनदेखि देशका धेरै भूभागहरू तुवालो प्रभावित भएको छ। तुवालोका कारण स्वास्थ्यमा पर्न सक्ने असरबाट बस्न आवश्यक सुरक्षाका उपाय अपनाउन समेत महाशाखाले आग्रह गरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालू आर्थिक वर्षमा करिब 25,000 मेट्रिक टन मल आयात गर्ने भएको छ। चालू आर्थिक वर्षमा 4,66,000 मेट्रिक टन मल साल ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनी मार्फत आयात गरेको मन्त्रालयले मलको अभावलाई कम गर्ने उद्देश्यले 25,000 मेट्रिक टन मल आयातका लागि पुनः बोलपत्र आह्वान गरेको हो। गत वर्षको तुलनामा अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यमा भएको वृद्धिले यस वर्ष 69,000 मेट्रिक टन मल आयातमा कमी हुने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो। मन्त्रालयले चालू आर्थिक वर्षमा 5,50,000 मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य राखेकोमा बजेट अपुग भएपछि वैकल्पिक स्रोत खोजी गरेको थियो। वैकल्पिक स्रोतबाट पनि रकम जुटाउन सकिएको थिएन। केही स्थानमा मात्र चैते धान खेती हुने भएकाले सो मल आयात भएपछि किसानलाई उपलब्ध गराउन समस्या नहुने उहाँले जानकारी दिनुभयो। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेमाथि दायर भएको रिटमाथि पूर्ण सुनवाई गर्न आदेश दिएको छ। सभापति लामिछानेको सहकारी सम्बन्धी मुद्दा र सम्पत्ति शुद्धिकरणको कसूर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णय विरूद्ध दायर रिटमाथि पूर्ण सुनवाई गर्न सर्वोच्च अदालतले आदेश दिएको हो। न्यायाधीश दोया सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले सो सम्बन्धमा आगामी चैत 1 गते पूर्ण सुनवाईका लागि पेश गर्न आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभयो। महान्यायाधिवक्ता सविता भण्डारीको गत पुस 30 गते सभापति लामिछानेमाथि अदालतमा विचाराधीन अवस्थामा रहेको सहकारी र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा संशोधन सहित फिर्ता लिने निर्णय विरूद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी सहितका कानून व्यवसायीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको हो। नेपाली कंग्रेसले राष्ट्रिय सभामा एकताबद्ध भएर जिम्मेवारीपूर्वक प्रस्तुत हुने निर्णय गरेको छ। कंग्रेसका राष्ट्रिय सभाका बहालवाला र नवनिर्वाचित सदस्यहरूको आज बसेको बैठकले आगामी दिनमा जनभावना अनुरूप दलको तर्फबाट राष्ट्रिय सभामा एकताबद्ध भएर जिम्मेवारीपूर्वक प्रस्तुत हुने निर्णय गरेको प्रमुख सचेतक कृष्ण बहादुर रोकायले जानकारी दिनुभयो। महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले महिला तथा बाल बालिकाका लागि न्यायमा पहुँच स्थापित गर्नु मात्रै मौलिक अधिकार नभई लैंगिक समानताको आधार स्तम्भ भएको बताउनु भएको छ। अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको महिलाको स्थिति सम्बन्धी आयोगको 70औं सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपालको न्याय प्रणालीलाई अझ प्रभावकारी र समय सापेक्ष बनाउनका लागि लैंगिक मैत्री अदालत स्थापना गरी न्यायिक संरचनालाई सुदृढ़ बनाइएको बताउनु भएको उहाँको सचिवालयले जनाएको छ। ट्रान्सपरेन्सी इन्टरनेशनल टीआईले यही फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको बताएको छ। ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष मदन कृष्ण शर्माले आज एक विज्ञप्ति जारी गरी हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनले लोकतन्त्रलाई थप मजबूत बनाएको धारणा राख्नुभयो। पाठेघरको मुखको क्यान्सर विरूद्धको एचपीभी खोप करिब 2,40,000 किशोरीले लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत माघ 25 फागुन 15 गतेसम्म सञ्चालन गरेको अभियानमा 2,37,972 जना किशोरीले पाठेघरको मुखको क्यान्सर विरूद्धको एचपीभी खोप लगाएको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमले जानकारी दिनुभयो। बागलुङको ढोरपाटनमा दादुरा संक्रमण देखिएको छ। ढोरपाटन नगरपालिका वडा नम्बर 7, 8 र 9 5 जनामा दादुरा संक्रमण पुष्टि भएको छ भने 74 जनामा शंकास्पद लक्षण देखिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले खाड़ीबाट तेल लैजान प्रयोग हुने हर्मुज नहरमा 16 इरानी पानी जहाज नष्ट गरेको दावी गरेको छ। अमेरिका र इजरायलको संयुक्त आक्रमण बिहोरी रहेको इरानले विश्वको 20% तेल आपूर्ति गर्ने समुद्री मार्ग हर्मुजमा अवरोध पुर्याइरहेको छ। सो मार्गमा नियन्त्रण राख्न इरानले तैनाथ गरेका सैनिक पानी जहाजहरूलाई अमेरिकाले आक्रमण गरेको हो। यसैबीच इरानले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र कुवेतमा आक्रमण जारी नै राखेको छ। दुवै विमानस्थलमा 2 ड्रोन खस्दा 4 घाइते भएका छन्। इजरायलले पनि इरान र लेबनान विरूद्धको आक्रमण जारी राखेको छ। मध्यपूर्वमा जारी युद्धका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढ़न थालेपछि G7 देशका ऊर्जा मन्त्रीहरूले बजार स्थिर बनाउन आवश्यक परे रणनीतिक तेल भण्डार प्रयोग गर्ने समका सबै आवश्यक कदम चाल्न तयार रहेको बताएका छन्। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीसँग समन्वय गर्दै ऊर्जा आपूर्ति सुरक्षित राख्ने र मूल्य वृद्धि नियन्त्रण गर्ने उपायमा उनीहरू सहमत भएको जनाइएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्ष 2082-83 को 7 महिनामा नेपालमा विप्रेषण आप्रवाह 12,61 अर्ब रूपियाँ बराबर भएको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार रेमिटेन्स 39.8% वृद्धि भई 12,61 अर्ब रूपियाँ बराबर पुगेको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह 7.5% बढ़ेको थियो। 2082 माघ महिनामा विप्रेषण आप्रवाह 1,98.8 अर्ब रूपियाँ रहेको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह 1,37,50 करोड रहेको थियो। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह 33% वृद्धि भई 8,86 करोड रूपियाँ पुगेको छ। पछिल्लो एक साता नेपालबाट मध्यपूर्वका विभिन्न देश जाने भन्दा उताबाट नेपाल फर्किने यात्रुको संख्या अधिक रहेको देखिएको छ। इजरायल र अमेरिकाले केही सातादेखि इरानमा आक्रमण गरेपछि इरानको जवाफी हमलापछि मध्यपूर्वका देशमा द्वन्द जारी रहेको छ। खाड़ी देशहरूमा तनाव उत्पन्न हुँदा हवाई उडान निषेध गरेका कारण लाखौं यात्रु गन्तव्य पुग्न र स्वदेश फर्कन पाएका छैनन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले 20 फागुन यता मध्यपूर्वका देशहरूबाट 3,649 यात्रु नेपाल आएको र नेपालबाट 2,028 यात्रु बाहिरिएको जनाएको छ। यसबीच वायुसेवा कम्पनीले अबुधाबी, शारजहाँ, दुबई लगायतका गन्तव्यमा छिटपुट उडान गरिरहेका छन्। यस अवधिमा कुल 23 उडान भएको विमानस्थल कार्यालयको तथ्याङ्कमा उल्लेख छ। बुधबार नेपाली शेयर बजारको परिसूचक नेप्से 46.78 अंकले घटेको छ। यो घटाइसँगै नेप्से परिसूचक 2,796 अंकमा झरेको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले T20 विश्वकपको पुरस्कार रकम वितरण सार्वजनिक गरेको छ। प्रतियोगिताको कुल 1,12,50,000 अमेरिकी डलर प्लेयर्स प्राइज मनी मध्ये नेपालले 2,56,154 अमेरिकी डलर प्राप्त गरेको छ। हालको विनिमय दर अनुसार उक्त रकम करिब 3,77,00,000 रूपियाँ बराबर हुन्छ। आईसीसीले सार्वजनिक गरेको विवरण अनुसार भारतले सबैभन्दा धेरै 26,39,423 अमेरिकी डलर पाएको छ। दोस्रो स्थानमा रहेको न्यूजील्याण्डले 14,22,602 अमेरिकी डलर प्राप्त गर्दा दक्षिण अफ्रिकाले 10,05,577 अमेरिकी डलर पाएको छ। आईसीसीका अनुसार सन् 2024 गरिएको पुरस्कार रकम वृद्धिलाई निरन्तरता दिँदै यसपटक कुल पुरस्कार रकम 1,12,50,000 अमेरिकी डलर पुर्याइएको हो।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम आगामी 24 घण्टामा कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाड़ी र हिमाली भूभागका केही स्थानहरूमा, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी र हिमाली भूभाग तथा मध्य प्रदेशको थोरै स्थानहरूमा, बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 26.8 डिग्री सेल्सियस, न्यूनतम 16.2 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 25.8 डिग्री सेल्सियस, न्यूनतम 14.6 डिग्री सेल्सियस। पोखराको अधिकतम 26.9 डिग्री सेल्सियस, न्यूनतम 19.4 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 29.7 डिग्री सेल्सियस, न्यूनतम 18.3 डिग्री सेल्सियस। दिपालको अधिकतम 32.5 डिग्री सेल्सियस, न्यूनतम 17.7 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा सदस्य समानुपातिक तर्फको समेत मतगणना सम्पन्न। 6 दलले राष्ट्रिय पार्टीको मान्यता पाउने। नयाँ सरकार चैतको दोस्रो सातासम्ममा गठन हुने अनुमान। काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानको वायु प्रदूषणमा भोलिबाट क्रमिक सुधार आउने मौसम पूर्वानुमान महाशाखाद्वारा जानकारी। मध्य एसियामा रहेका नेपालीहरूको सुरक्षाका लागि सरकारले आवश्यक तयारी गरेको परराष्ट्र मन्त्री बालानन्द शर्माको भनाई। राष्ट्रसंघ महासभाद्वारा नेपालको प्रस्तावमा अप्रेल 15 अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने घोषणा। र खाड़ीबाट तेल ढुवानी हुने हर्मुज समुद्री मार्गमा ईरानको अवरोध कायमै। इसका साथ ही साझा 7 बजे को समाचार सकियो। हौस त नमस्कार।